यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुम्बासी हटाउने क्रममा काठमाडौँको थापाथली, गैरीगाउँ र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्ती शान्तिपूर्ण रूपमा खाली गरेको छ। अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था नभएको र त्यहाँ बसोबास गरिरहेका नागरिकले सरकारको अभियानलाई सहयोग गरेको काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो। त्यस्तै काठमाडौँ महानगरपालिका नौ स्थित गैरी गाउँको सुकुम्बासी बस्ती पनि खाली गरिएको छ। सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा गैरी गाउँमा रहेका बस्तीका अस्थायी तथा स्थायी संरचना हटाएर सिनामंगल स्थित सुकुम्बासी बस्तीका घरटहरा खाली गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। यसै गरी भक्तपुरको मनोहराका सुकुम्बासी पनि घरटहरा छाडेर गएका छन्। सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गराउन थालिएपछि मध्यपुर थिमी नगरपालिका एक लोखन्तली स्थित मनोहरा खोला किनारका सुकुम्बासीले आफै बस्ती छाडेका हुन्। सरकारको सुकुम्बासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै त्यहाँका 777 परिवारले बस्ती छाड्न थालेका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुम्बासी बस्तीका 80% सामान लिएर बस्ती छाडेको जानकारी दिनुभयो। मनोहरा सुकुम्बासी बस्तीमा 777 घरटहरामा करिब 1600 भन्दा बढ़ी मानिस बसिरहेको उहाँले बताउनुभयो। भक्तपुरको मनोहरा खोला किनार स्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्बासी बस्तीका बासिन्दाको आक्रमणबाट हिजो 22 सुरक्षाकर्मी घाइते भएका छन्। हिजो साँझ परेपछि सुकुम्बासी बस्तीमा सुरक्षाकर्मीले डोजर प्रयोग गरी 7 पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुम्बासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा, इटा र बोतल प्रहार भएको जानकारी दिनुभयो। आक्रमणमा परि मध्यपुर थिमी प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गाना सहित 11 प्रहरी घाइते भएका छन्। त्यस्तै आक्रमणमा सशस्त्र प्रहरी बल नम्बर 22 दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप 11 जना घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिनुभयो। आज बिहानैदेखि फेरि संरचना भत्काइने उहाँले बताउनुभयो। सरकारले बस्ती खाली गरेका परिवारहरूमध्ये वास्तविक सुकुम्बासी पहिचान गरी सुकुम्बासी ठहरिएका परिवारलाई 2 साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर 1 स्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी गरिएको छ। 2079 सालमा बागमती सभ्यता एकीकृत विकास समितिले तयार गरेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा 3496 घरधुरी अव्यवस्थित बसोबासी रहेका छन्। जसमध्ये काठमाडौँ महानगरभित्र 2245, कागेश्वरी नगरपालिकामा 90, बुढानीलकण्ठमा 156, ललितपुर महानगरभित्र 17 र भक्तपुर नगरपालिकामा 773 अव्यवस्थित बसोबासी रहेका छन्। उता पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा रहेका सार्वजनिक ऐलानी र पर्ती जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना 35 दिनभित्र हटाउन निर्देशन दिएको छ। महानगरले सूचना जारी गर्दै बिना अनुमति पहुँचका आधारमा कब्जा गरिएका जग्गा र त्यहाँ बनेका भौतिक संरचना खाली गर्न भनेको हो। सार्वजनिक जग्गामा लामो समयदेखि विभिन्न व्यक्ति तथा संस्थाहरूले संरचना निर्माण गरी कार्यालय सञ्चालन गर्ने, भाड़ामा लगाउने र पर्खा लगाएर जग्गा आफ्नो बनाउने जस्ता कार्य गरेको जनगुनासो आएकाले यस्तो कदम चालिएको महानगरले जनाएको छ। वीरगंज महानगरपालिकाले मुख्य सड़क विस्तारका क्रममा पूर्ण रूपमा भूमिहीन बनेका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत संकलन शुरू गरेको छ। महानगरपालिकाले सूचना जारी गर्दै राजमार्गको दायाँ बायाँ 25-25 मिटर क्षेत्रभित्र सड़क विस्तारका क्रममा डोजर प्रयोग गरी संरचना हटाइएपछि पूर्ण रूपमा भूमिहीन बनेका नागरिकहरूलाई आफ्नो विवरण पेश गर्न आह्वान गरेको छ। सड़क विस्तारको क्रममा भूमिहीन भएका मुख्य सड़कवासीहरू जसका देशका अन्य स्थानमा समेत कुनै घर जग्गा नभई पूर्ण रूपमा भूमिहीन बनेका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले विवरण संकलन गर्न लागिएको नगर प्रमुख राजेश मान सिंहले जानकारी दिनुभयो। विभिन्न विपदजन्य घटनामा परि यो महिनाको 12 दिनमा 23 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 गतेदेखि 12 गतेसम्म भएका 422 विपदका घटनामा उनीहरूको मृत्यु भएको हो। ती घटनाबाट 73 जना घाइते भएको र 527 परिवार प्रभावित भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। उहाँका अनुसार 600 भन्दा बढ़ी 7 जनाको आगलागीमा परिज्यान गएको छ। चट्याङबाट 4, हावाहुरीका कारण 4, लेक लागेर 2, ढुंगा पल्टिँदा 2 जनाको मृत्यु भएको छ। यस्तै वन डण्डेलोबाट 1, सर्पदंशबाट 1, जनावरको आक्रमणबाट 1 र पहिरोबाट 1 जनाको मृत्यु भएको छ। मौसम बदलीसँगै देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेख अनुसार लमजुङ, रोल्पा, प्युठान, काभ्रे प्लाञ्चोकमा हिजो वर्षा मापन भएको छ। प्राप्त विवरणमा सबैभन्दा बढ़ी लमजुङमा 87.4 मिलिमिटर वर्षा भएको छ भने रोल्पामा 65.2, प्युठानमा 74.6 र काभ्रेमा 63.6 मिलिमिटर वर्षा भएको छ। नेपाल विद्युत प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनालाई विद्युत खरिद सम्झौताका लागि सम्पर्क गर्न आग्रह गरेको छ। प्राधिकरणले स्थानीय तहको कम्तीमा 51% साझेदारीमा निर्माण हुने 1 मेगावाटसम्म जड़ित क्षमता भएका सौर्य विद्युत आयोजनाको विद्युत खरिद सम्झौता गर्न लागेको छ। प्राधिकरणको 2082 कार्तिक 19 बैठकबाट सौर्य विद्युत आयोजनाको बिजुली खरिद बिक्रीको सम्झौता गर्ने निर्णय भएको थियो। स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाको प्रति युनिट 4.99 रूपियाँ कायम गरिएको छ। त्यस्ता आयोजनाबाट उत्पादित बिजुली किनबेच सम्झौता चालू आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न गरिसक्ने निर्णय पनि यसअघि नै भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिल वस्तुले क्षमताभन्दा दोब्बर भार बोकेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधनमाथि कड़ा कार्यवाही गरेको छ। विशेष जाँच अभियानका क्रममा ओभरलोड बोकेका 25 भारतीय ट्रकलाई नियन्त्रणमा लिई कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो। प्रहरीका अनुसार ती सवारी साधनले निर्धारित क्षमताभन्दा दोब्बर भार लिएर नेपाल प्रवेश गरेका थिए। यस्ता ओभरलोड सवारीका कारण सड़क दुर्घटनाको जोखिम बढ़नुका साथै सड़क संरचनामा समेत गम्भीर क्षति पुग्ने भएकाले निगरानी कड़ा पारिएको हो। कार्यवाहीमा परेका प्रत्येक ट्रकबाट 10,000 रूपियाँका दरले जरिवाना गरिएको छ। यस अनुसार एकै दिन 25 ट्रकबाट कुल 2,50,000 रूपियाँ राजस्व संकलन भएको छ। भारतबाट 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउन भन्सार तिर्नुपर्ने व्यवस्थापछि नेपाल भारत सिमानाको जमुना नाकाको यात्रु शाखाको भन्सार राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। वैशाख 4 गतेदेखि भारतबाट 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार राजस्व संकलन गर्न थालिएपछि जमुना स्थित भन्सार यात्रु शाखामा राजस्व संकलन वृद्धि भएको नेपालगंज भन्सार कार्यालयले जनाएको छ। कार्यालय प्रमुख जनार्दन पौडेलले नेपाली उपभोक्ताहरू हरेक सामान किन्नका लागि सीमा पारी भारत जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कड़ाई गरिएको जनाउँदै यसबाट यात्रु शाखाको राजस्व वृद्धि हुनुका साथै नेपाली क्षेत्रको व्यापार व्यवसाय सुधार हुने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानसँग शान्तिवार्ताका लागि अमेरिकी अधिकारीहरू पाकिस्तानको राजधानी इस्लामाबाद प्रस्थान गरेका छन्। व्हाइट हाउसले इरानी प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गर्न प्रतिनिधि प्रस्थान गरेको जनाएको छ। पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ र इरानका विदेश मन्त्री सैयद अब्बास अराग्ची बीच हिजो भेटवार्ता भएको पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। पाकिस्तानका उप प्रधानमन्त्री तथा विदेश मन्त्री मोहम्मद इसाक दार र सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुन्द्री पनि बैठकमा सहभागी भएको कार्यालयले जनाएको छ। इरान र अमेरिकाबीच सम्भावित वार्ता सम्बन्धी प्रस्तावमा केन्द्रित अराग्चीको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल आइपुगेपछि पाकिस्तानी र इरानी अधिकारीहरूले श्रृंखलाबद्ध बैठक गर्दै आएका थिए। र आईसीसी क्रिकेट विश्वकप लीग 2 घरेलु टोली नेपाल 37 रनले विजयी भएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा हिजो भएको खेलमा 201 रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको यूएई 48.2 ओभरमा अल आउट हुँदै 163 रनमा समेटिएको थियो। बलिङमा उत्कृष्ट प्रदर्शन गरेका कारण करण केसीले 19 रन खर्चेर 4 विकेट लिए। त्यसै गरी सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले उपकप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा 48.2 ओभरमा 10 विकेट गुमाउँदै 200 रन बनाएको थियो। नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले 75 रनको अर्धशतकीय इनिङ खेले। ओपनर कुशल भुर्तेलले 24 रन जोड़े। यूएईका अजय कुमार र जुनैद सिद्दिकीले 3-3 विकेट लिए। तालिकामा घरेलु टोली 14 अंकका साथ 7 स्थानमा रहेको छ। नेपालले वैशाख 18 गते यूएई विरूद्ध र वैशाख 22 गते ओमान विरूद्ध पनि दोस्रो खेल खेल्नेछ। लीग चरणका खेल सकिएपछि शीर्ष 2 टोली बीच उपाधिका लागि फाइनलमा भेट हुनेछ। छ बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।